रेडियो भेरी एफएम 98.6 102.7 मेगाहर्ट्ज
सुर्खेतलाई आज पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गरिँदै 95% बालबालिका पूर्ण खोपको पहुँचमा रहेको जिल्ला जनस्वास्थ्य कार्यालयको दावी।
चालू आर्थिक वर्षको 10 महिनामा जिल्ला प्रहरी कार्यालय सुर्खेतमा 131 मुद्दा दर्ता, लागु औषधको प्रयोग जटिल बन्दै।
लोडसेडिङ र लो भोल्टेजले नेपालगञ्जवासी शास्ति खेप्न बाध्य, एक दिनमा 6 घण्टा भन्दा बढी विद्युत कटौती।
र कर्णाली प्रिमियर लिगको खेल तालिका सार्वजनिक, पहिलो खेलमा भेरीगङ्गा र टिकापुर भिड्ने, आइपिएलमा आज पनि 2 खेल हुने। हिमाल पहाड तराई कोही छैनन् पराई, बिहानको भेरी खबरबाट डिलु रावत र मधुबन विशेषको नमस्कार। तपाईँ हामीलाई रेडियो भेरी .com.np शुभयात्रा हाम्रो पात्रो मोबाइल एप्लिकेसनका साथै बर्दियाको रेडियो टाइगरबाट पनि सुनिरहनु भएको छ।
अब खबर विस्तारमा। सुर्खेत जिल्लालाई आज पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गर्न लागेको छ। आज औपचारिक कार्यक्रमको आयोजना गरेर 40 जिल्लाका रूपमा सुर्खेतलाई पूर्ण खोपयुक्त जिल्ला घोषणा गर्न लागेको जिल्ला खोप समन्वय समिति सुर्खेतले जनाएको छ। आज बिहान 10 बजे स्थानीय मंगलगढी चोकबाट र्यालीसहित प्रभात फेरी कार्यक्रम गरेर जिल्ला समन्वय समितिको हलमा विशेष कार्यक्रमको आयोजना गरिने भएको छ। 2070 चैत्र 20 गतेबाट साबिकको एक गाउँबाट सुरु भएको पूर्ण खोपयुक्त कार्यक्रममा सुर्खेतका सबै वडाहरू पूर्ण खोपयुक्त भइसकेकाले जिल्लालाई नै पूर्ण खोपयुक्त जिल्ला घोषणा गर्न लागेको जनस्वास्थ्य कार्यालयका प्रमुख धीरजङ शाहले बताउनु भएको छ। सुर्खेतमा झण्डै 95% बालबालिका पूर्ण खोपको पहुँचमा रहेको जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेतले जनाएको छ।
कर्णाली प्रदेशको राजधानी सुर्खेतमा पछिल्लो समय आपराधिक घटनाहरू बढ्दै गएका छन्। कर्तव्य ज्यान मुद्दा, जबरजस्तीकरणी, आत्महत्या र सार्वजनिक अपराधका घटना बढ्दै गएको सुर्खेत प्रहरीले जनाएको छ। सुर्खेतमा आपराधिक घटनाहरू मध्ये सार्वजनिक अपराधहरू सबैभन्दा बढी हुने गरेका छन्। जिल्ला प्रहरी कार्यालय सुर्खेतले चालू आर्थिक वर्षको 10 महिनामा मात्रै 131 सार्वजनिक अपराधका घटनाहरू भएको जनाइएको छ। त्यसमध्ये सुर्खेतमा सबैभन्दा बढी आत्महत्या गर्नेको संख्या बढिरहेको प्रहरीले जनाएको छ। प्रहरीमा दर्ता भएका 367 मध्ये 52 घटनाहरू झुन्डिएर आत्महत्या गरेको रहेको छ भने 15 घटना विष सेवन गरेर आत्महत्या गरेको जनाएको छ। हिजो वीरेन्द्रनगरमा पत्रकार सम्मेलन गरेर प्रहरीले नागरिक सुनाई कार्यक्रममा यस्तो जानकारी गराएको हो। यस्तै प्रहरीले पछिल्लो समय ब्राउन सुगर सहित लागु औषध कारोबार बढ्दै गरेको भन्दै आफ्नो सक्रियता बढाउँदै गएको छ। लागु औषध कारोबार र सेवन गर्ने घटनाहरू बढ्दै जाँदा सुर्खेत जिल्ला नै यसको सङ्कटमा परेको छ। लागु औषध नियन्त्रणका लागि प्रहरीले थालेको अपरेसनमा प्रहरीले आर्थिक वर्ष 74-75 मात्रै 38 ग्राउन्ड ब्राउन सुगर बरामद गर्न सफल भएको छ। ब्राउन सुगरको कारोबार र प्रयोगकर्ता बढ्दै गएपछि प्रहरीले 3 महिला र 31 पुरुषलाई समेत कारवाहीको दायरामा ल्याएको जनाएको छ। यस्तै 49 किलोग्राम चरेसहित 5 कारवाहीको दायरामा ल्याएको समेत जनाएको छ। 8,500 लिटर घरेलु मदिरा, 3,000 लिटर मदिरा बनाउने कच्चा पदार्थ समेत बरामद गरिएको प्रहरीले बताएको छ।
यस्तै अपराधी क्रियाकलापप्रति ध्यान दिन सुर्खेत प्रहरीलाई नागरिकले सुझाव दिएका छन्। वीरेन्द्रनगरमा भएको नागरिक सुनवाई कार्यक्रमका जनप्रतिनिधि, व्यवसायी, राजनीतिक दल लगायतका अन्य नागरिकले जिल्ला प्रहरी कार्यालय सुर्खेतलाई यस्तो सुझाव दिएका हुन्। पछिल्लो समय सुर्खेतको सुरक्षा अवस्था चुनौतीपूर्ण रहेको भन्दै उनीहरूले प्रहरी र नागरिक समाज सबै एक भएर त्यसतर्फ ध्यान दिनुपर्ने बताएका छन्। कार्यक्रमका सहभागीले भनसुनका आधारमा अपराधीलाई कारवाही गरिँदैन भन्ने गुनासोप्रति पनि प्रहरीलाई गम्भीर हुन सुझाव दिएका छन्। कार्यक्रमका सहभागी रमेश पौडेलले समाजमा धेरै अपराधहरू लुकेर रहेको भन्दै प्रहरीको ध्यान आकर्षण समेत गराउनु भएको छ। यस्तै वीरेन्द्रनगर नगरपालिका 12 वडा सदस्य चन्द्र धामीले आफ्नो गाउँ नजिकै प्रहरी बिट मात्रै स्थापना भएको तर प्रहरी नभएको समेत बताउनु भएको छ। कार्यक्रममा राजनीतिक दलका प्रतिनिधिले पनि जिल्लामा शान्ति सुरक्षाका लागि आफूहरूको साथ सधैँ प्रहरीलाई रहने प्रतिबद्धता समेत जनाएका छन्। यस्तै प्रमुख जिल्ला अधिकारी सीताराम कार्कीले शान्ति सुरक्षा मजबुत बनाउनका लागि नागरिकको साथ अत्यावश्यक रहेको बताउनु भएको छ। सीमित स्रोत साधनका बावजुद पनि काम गर्ने पर्ने भएकाले पनि यसमा सबैको सहयोगको खाँचो रहेको बताउनु भएको छ। कार्यक्रममा एसएमई उमाप्रसाद चतुर्वेदीले न्याय सम्पादन गर्ने क्रममा कहीँ कतै पनि भन्सुनका आधारमा काम नगरेको स्पष्ट पार्नु भएको छ। उहाँले अपराध नियन्त्रणमा आफूहरू संवेदनशील भएको भन्दै कोही कसैलाई पनि छुट नदिने समेत बताउनु भएको छ।
यसैबीच सुर्खेतको वीरेन्द्रनगर 10 काँक्री बिहारमा एक महिलाको बेबारिसी अवस्थामा शव फेला परेको छ। शव दैलेख भगवती माई गाउँपालिका घर भई हाल वीरेन्द्रनगर 9 बस्ने अन्दाजी 38 वर्षीय शिला जैसी रहेको प्रहरीले बताएको छ। स्थानीय बासिन्दाले मृतकको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।
प्युठानमा रात्रि बस पल्टिँदा 5 जनाको ज्यान गएको छ भने 21 जना घाइते भएका छन्। घाइते 5 जनाको बुटौलमा र अरूको प्युठान अस्पताल तथा पाइक पर्ने अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। N4X1876 नम्बरको बस प्युठानको पटडाँडा नजिकै पाखुरी खोलामा खसेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार राति 2:50 बस दुर्घटनामा परेको हो। बसको हेडलाइट बिग्रदा दुर्घटना भएको प्रहरीले जनाएको छ।
कर्णाली प्रदेशमा अझै पनि 52% भन्दा धेरै बाल विवाह हुने गरेको सरकारी तथ्याङ्क छ। बाल बालिका तथा अभिभावकमा चेतनाको कमी हुनु, रोकथामको प्रभावकारी कदम नचालिनु लगायतका कारणले पनि बाल विवाह बढ्दै गएको छ। कर्णाली प्रदेशमा अनाथ बाल बालिका 2000 भन्दा बढी छन् भने 58% बाल मृत्युदर हुने गरेको तथ्याङ्क समेत रहेको छ। यसै सन्दर्भमा मैले केन्द्रीय बाल कल्याण समितिका कार्यकारी निर्देशक तारक धितालाई कर्णाली लगायत यस क्षेत्रमा बालबालिकामाथि हिंसा किन रोकिन सकेको छैन भनी सोधेको छु। सुनौ है त।
कर्णाली प्रदेशमा स्वाभाविक रूपमा बालबालिकाको संख्या पनि धेरै छ, झन्डै 50% हाराहारीमा बालबालिकाहरूको जनसङ्ख्या छ र यहाँको अहिलेसम्मको भौगोलिक अवस्थादेखि लिएर विकासको अवस्था सबैले गर्दाखेरि यो चाहिँ मानव विकासको सूचकाङ्कमा पनि यो प्रदेशमा धेरै जिल्लाहरू पछाडि परेको अवस्थाहरू छ। त्यसकारण बालबालिकासँग सम्बन्धित समस्याहरू छन्। यहाँ बालबालिकाको सबभन्दा पहिले स्वास्थ्यमा पनि समस्या छ। स्वास्थ्य सरसफाइदेखि शिक्षामा पहुँच र गुणस्तरीयता पनि हुन सकेका छैन। एउटा दुर्गमताको कुराले पनि छ भने अन्य केही कारणहरू पनि छन्। त्यस्तै बालबालिकाप्रति हुने हिंसा दुर्व्यवहारका घटनाहरू, ओसार प्रसारका घटनाहरू र बाल श्रमका कुराहरू र थुप्रै बालबालिकाहरू श्रमका निम्ति चाहिँ भारतसम्म जाने कुराहरू पनि छन् भने समाजमा व्याप्त बाल विवाह अत्यन्त चाहिने एउटा जकडिएको अवस्थाहरूको छ।
यसको न्यूनीकरणका लागि केन्द्रीय बाल कल्याण समितिसँग के योजना छ?
सन् 2030 बाल विवाहलाई न्यूनीकरण गर्ने उन्मूलन गर्ने नै रणनीति बनेको छ। यो बिचमा हामीले केन्द्रीय बाल कल्याण समितिले जिल्ला बाल कल्याण समिति मार्फत वास्तवमा बाल विवाहको विरुद्धमा सचेतनाहरू जगाउनेदेखि लिएर कतिपय घटनाहरूमा उद्धार गर्ने कामहरू भइराखेको छ र अभिभावकसँग पनि पुग्न जरुरी छ भने बाल बालिका स्वयंलाई खास गरी किशोर किशोरीहरूलाई एकदमै उहाँहरूको बिचमा पुग्न जरुरी छ। बाल विवाहले के हानि गर्दछ भन्ने बारेमा किशोर किशोरीहरूलाई राम्रोसँग बुझाउन आवश्यक छ। हामीले बालबालिकाको कुरा सुन्नु पनि पर्यो, अभिभावक र बालबालिकाहरूलाई पनि यसको बारेमा बढीभन्दा बढी सचेत गर्नु पर्यो र हामीले सामाजिक बहिष्कार गर्न सक्नु पर्यो। बाल विवाहलाई सामाजिक बहिष्कार गर्ने चाहिने त्यो प्रक्रिया अगाडि लानुपर्छ भने त्यो सँगसँगै कानुनी प्रक्रियालाई पनि अगाडि बढाउनु पर्छ।
यो बाल विवाहको कुरा पनि भयो र अन्य बालबालिका सम्बन्धित धेरै खालका आपराधिक घटनाहरू पनि हुने गरेका छन्, किन हुन्छ यो?
समाजमा आपराधिक घटनाहरू हुन्छन् तर बालबालिका विरुद्ध हुने चाहिँ किनभने बालबालिकालाई नियन्त्रण गर्न सजिलो हुन्छ। त्यसले गर्दाखेरि बालबालिकाहरू चाहिँ आपराधिक मनोवृत्तिका व्यक्तिहरूको पहिलो नजरमा बालबालिकाहरू पर्दछन्। समुदाय हामी सबै नै सचेत पनि हुन जरुरी छ, परिवार पनि र बालबालिका स्वयंलाई पनि कस्ता खालका जोखिमहरूबाट जोगिनु पर्दछ भन्ने बारेमा उहाँहरूको बिचमा पनि पुग्न जरुरी छ।
जस्तो यो बालबालिका सम्बन्धी विभिन्न ऐन कानुन पनि बने तर कार्यान्वयनमा आउन सकेन, के कारणले होला?
त्यसमा अहिलेसम्म पनि बालबालिकाको विषय हाम्रो प्राथमिकतामा परेन र ऐन कानुनहरू कार्यान्वयन आउने भन्ने बित्तिकै त्यहाँको चाहिँ नि निकायहरू सक्रिय हुनु पर्यो, त्यहाँको व्यक्तिहरू संवेदनशील हुनु पर्यो र त्यो सँगसँगै कतिपय अवस्थामा साधन स्रोतको आवश्यकता पनि पर्दछ। खास गरी बाल संरक्षणको क्षेत्रमा पर्याप्त साधन स्रोतहरू विनियोजन हुन सकेन।
तर बालबालिकाकै लागि भनेर सरकारले त करोडौँ रकम त खर्च त गरिने
बाल संरक्षणको निम्ति अत्यन्त बजेटको 1% भन्दा पनि कम विनियोजन भएको छ। शिक्षामा स्वास्थ्यमा केही विनियोजन भएको छ, त्यसमा केही सुधार हुँदै पनि आएको छ, अझै सुधार गर्न बाँकी छ। जहाँसम्म बाल संरक्षणको पाटो छ भने त्यहाँ भएका हाम्रा संरचनाहरू पनि दह्रो भएका छैनन्। संरचना बनाए त्यहाँ जनशक्तिदेखि लिएर स्रोतको अभावको कारणले कतिपय कुराहरू हुन सकेन। ल, हाम्रो यही कर्णाली प्रदेशमै कुरा गर्नुहोस्, अहिले पनि बालबालिकाहरूको उद्धार संरक्षण गर्ने हो भने, उनीहरूलाई दिने सेवाहरू हेर्ने हो भने त्यसको अभाव देखिएको छ, अघि पनि छलफलमा आयो। त्यसले गर्दाखेरि बालबालिका जोखिममा परेका बालबालिकाको उद्धार संरक्षण पुनर्स्थापना र तिनीहरूको वैकल्पिक चाहिने हेरचाहका निम्ति हामीसँग व्यवस्थापनहरू हुन जरुरी छ। र त्यही भएरै अहिले अब वास्तवमा केन्द्रको सरकारले बनाउन सकेन भएन भनेर अहिले हामी सङ्घीय स्वरूपमा आएका छौँ। र अब प्रदेश र अझ स्थानीय तहहरू यो विषयमा अझ गम्भीर हुन जरुरी छ। स्रोत विनियोजनदेखि लिएर हाम्रा समस्याहरू पहिचान गरेर सम्बोधन गर्ने प्रक्रियाहरू थाल्न जरुरी छ।
उहाँ हुनुहुन्थ्यो केन्द्रीय बाल कल्याण समितिका कार्यकारी निर्देशक ताराक धिताल, भेरी खबरसँग कुराकानी गर्दै। हामीसँग छिमेक सेरफेरसँगै राष्ट्रिय खबरहरू बाँकी नै छन्, अहिलेलाई भने विश्राम।
रेडियो भेरी एफएम।
तपाईँ अहिले सबैको मन छुने रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले सुर्खेतलाई आज पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गरिँदै 95% बालबालिका पूर्ण खोपको पहुँचमा रहेको जिल्ला जनस्वास्थ्य कार्यालयको दावी। चालु आर्थिक वर्षको 10 महिनामा जिल्ला प्रहरी कार्यालय सुर्खेतमा 131 आपराधिक मुद्दा दर्ता, लागू औषधको प्रयोग जटिल बन्दै लगायतको खबर प्रस्तुत गर्यौं। अब बाँकी खबर। गर्मी एम बढेसँगै अनियमित लोडसेडिङ र लो भोल्टेजको समस्याले नेपालगंजवासीलाई शास्ति भएको छ। ओखरमाउलो गर्मीले यसै पनि आक्रान्त भएका बेला नेपालगंजवासीलाई अनियमित विद्युत कटौतीले थप शास्ति दिएको छ। हरेक दिन पटक पटक गरी 6 घण्टाभन्दा बढी विद्युत कटौती हुने गरेको उपभोक्ताहरूले बताएका छन्। विद्युत कटौती हुने गरे पनि उपभोक्ताले पूर्व जानकारी भने पाउने गरेका छैनन्। 2 वर्ष अघि नेपालगंज उद्योग वाणिज्य संघको पहलमा अत्तरियाबाट 15 मेगावाट क्षमताको ट्रान्सफर्मर ल्याई कोहलपुर ग्रिडमा जोडिएको थियो। राष्ट्रिय प्रसारण लाइनबाट नेपालगंजका लागि विद्युत थप्ने उद्देश्यले ट्रान्सफर्मर जडान गरिए पनि अहिले त्यहाँबाट आउने विद्युत पुनः अनियमित हुँदा समस्या उत्पन्न भएको विद्युत प्राधिकरण नेपालगंज वितरण केन्द्रका प्रमुख राम दुलार यादवले बताउनु भएको छ। नेपालगंजमा अहिले 22 मेगावाटसम्म विद्युत आवश्यक रहेको छ।
52 वर्ष अघि अध्ययन सुरु गरिएको कैलाली र बर्दियाको सिमानामा पहिचान भएको 10,800 मेगावाटको कर्णाली चिसापानी जलविद्युत आयोजना अब बहुद्देश्य परियोजनाको रूपमा अघि बढाइने भएको छ। विश्वकै ठूलो मध्ये पर्ने र आकर्षण मानिने कर्णाली चिसापानीलाई सार्कले दक्षिण एसियाकै क्षेत्र र बहुद्देश्य परियोजनाको रूपमा अघि बढाउने भएको हो। सरकारको छात्रवृत्तिमा यही आयोजना बनाउनका लागि 2037 सालदेखि 2041 सालसम्म भारतको रुडकी विश्वविद्यालयका 250 इन्जिनियरलाई अध्ययनको व्यवस्था गरिएको थियो।
गत साउनमा आएको बाढीसँगै भाँसिएको बर्दियाको जम्तीघाट पुलको व्यवस्थापन समयमै नभए वर्षायाममा विपत्ति निम्तान सक्ने भन्दै स्थानीय त्रसित भएका छन्। पुलमुनि बालुवा थुप्रिएर नदीको सतहमाथि उठेको र माथिबाट पुल भाँसिएपछि वर्षायाममा नदीको मार्ग साँगुरो भई आसपासका बस्तीमा पस्ने खतरा रहेको बारबर्दिया नगरपालिकाका मेयर दुर्गा बहादुर थारूले बताउनु भएको छ। पप्पु कन्स्ट्रक्सनले बनाएको पुल निर्माण सम्पन्न भएको 1 महिनामै भाँसिएको थियो। पुल भाँसिएपछि पप्पु विरुद्ध अदालतमा मुद्दा समेत दायर भएको छ। बर्दियाको सदरमुकाम गुलरिया हुँदै बारबर्दिया नगरपालिका जोड्ने जम्दीघाट निर्मित पुल गत साउन 28 गते बबे नदीमा आएको बाढीसँगै भाँसिएको थियो।
नेपाली कङ्ग्रेस निकट नेपाल तरुण दलको कर्णाली प्रदेश स्तरीय प्रशिक्षण आजबाट सुरु हुँदैछ। 2 दिने प्रशिक्षणमा नेपाली कङ्ग्रेसका केन्द्रीय नेतादेखि अन्य नेताहरूले प्रशिक्षण दिने कार्यक्रम रहेको नेपाल तरुण दल सुर्खेतले जनाएको छ। अहिले उद्घाटन कार्यक्रममा कङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलसहित सहमहामन्त्री डाक्टर प्रकाश शरण महत, केन्द्रीय नेताहरू बालकृष्ण खाँड, सुरेन्द्र पाण्डे, विनोद कायस्थ, महेन्द्र यादव, उदय शमशेर राणा, जितजङ शाह, उत्तम चापागाई लगायतले प्रशिक्षण दिने कार्यक्रम रहेको जनाइएको छ। तरुण दल सुर्खेतका अध्यक्ष हरि विष्टले अनुशासित प्रशिक्षण र साङ्गठनिक रूपमा तरुण दललाई अगाडि बढाउनका लागि कार्यक्रमको आयोजना गरिएको बताउनुभयो। उहाँले प्रशिक्षणमा तरुण दलको अवस्था, मातृ पार्टीको कङ्ग्रेसको भूमिका लगायतका विविध पक्षमा प्रशिक्षण गराइने बताउनु भएको छ। यसैबीच नेपाली कङ्ग्रेसको पार्टी कार्यालयमा अहिले केही बेरमा चियापान कार्यक्रम समेत गरिएको छ। वरिष्ठ नेता रामचन्द्र पौडेल लगायतका नेताहरू पार्टी कार्यालयमा आएर कार्यकर्ता भेटघाट समेत कार्यक्रम गरिएको नेपाली कङ्ग्रेस सुर्खेतले जनाएको छ।
नेपालगञ्जमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुतला जलाइएको छ। धम्बजी चोकमा जम्मा भएका मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारी माओवादीका कार्यकर्ताले मोदीको पुतला जलाएका हुन्। मोदीको पुतला जल्न नपाउँदै प्रहरीले आगो निभाएको थियो। यसै गरी भारतीय प्रधानमन्त्री मोदीको भ्रमणबारे नेपालगञ्जमा युवाहरूले विरोध प्रदर्शन समेत गरेका छन्। स्वतन्त्र रूपमा भेला भएका युवाहरूले विगतमा भारतले गरेको नाकाबन्दी र विभिन्न स्थानमा नेपालको सीमा मिचेको बारे स्मरण गर्दै चिरञ्जीवी शर्माको नेतृत्वमा विरोध प्रदर्शन गरिएको हो।
दुई दिनको नेपाल भारत सकेर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी स्वदेश फिर्ता हुनुभएको छ। जनकपुरबाट नेपालको भ्रमण सुरु गर्नुभएका भारतीय प्रधानमन्त्री मोदीले जानकी मन्दिरमा विशेष पूजा गर्नुभएको थियो। प्रदेश नम्बर दुईमा नागरिक अभिनन्दनमा सहभागी भएर मोदी काठमाडौँ फर्किनु भएको थियो। राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुनसँग शिष्टाचार भेटवार्ता गर्नुभएको उहाँले हिजो नै नेपाली कङ्ग्रेस, नेकपा माओवादी केन्द्र, फोरम र राजपाका नेताहरूसँग पनि भेटवार्ता गर्नुभएको थियो। मोदीलाई काठमाडौँ महानगरपालिकाले राष्ट्रिय सभा गृहमा नागरिक अभिनन्दन समेत प्रदान गरेको थियो। परराष्ट्र मन्त्री प्रदीप ग्यावालीले मोदीलाई विदाई गर्नुभएको थियो। यस्तै दुई दिने नेपाल भ्रमण सकेर स्वदेश फर्किनुभएका भारतीय प्रधानमन्त्री मोदीले नेपालको भ्रमणले नेपाली नागरिकसँग आत्मीयता हुने ठूलो अवसर प्रदान गरेको बताउनुभयो। मोदीले ट्विट गर्दै नेपाल भ्रमण ऐतिहासिक रहेको भन्दै भ्रमणले नेपाली जनतासँग आत्मीयता हुने ठूलो अवसर प्रदान गरेको लेख्नु भएको छ। मोदीले नेपालको विकासका लागि आफू जहिले पनि सहयोग गर्न तयार रहेको समेत बताउनु भएको छ। यसैबीच हामीले सुर्खेतको वीरेन्द्रनगरमा भेटिएका केही नागरिकलाई भारतीय प्रधानमन्त्री मोदीको दुई दिने भ्रमण कतिको उपलब्धि रह्यो भनेर सोधेका छौँ। सुनौ उनीहरूको विचार आजको जनआवाजमा।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आउनु अगाडि पछाडिको भन्दा पनि अहिले आउनु चाहिँ सकारात्मक छ। अनि सकारात्मकको साथसाथै हुनसक्छ पहिला गरेको नाकाबन्दीलाई पनि मैले आँखा चारो हाल्छु भन्ने हिसाबले आएको हुनुपर्छ। आजै पनि सन्तुष्टि चाहिँ त्यति नेपाललाई होला जस्तो लाग्दैन र उहाँको चाहिँ अलि निन्द्रा खुल्यो भने चाहिँ नेपालको लागि एकदम राम्रो।
एउटा चाहिँ समृद्धिकै कारण होला, हामीले अब यो समृद्धि गर्नुपर्छ, नेपालमा भारत छिमेकी राष्ट्रसँग चाहिँ साझेदारी गरेर काम गर्नुपर्छ भन्ने कुरा होला। अर्को चाहिँ मित्रता, राष्ट्रता, एउटा चाहिँ हाम्रो देश नेपाल सधैँ मित्रताकै वरपर रहेरै काम गरिरहेको अवस्था र त्यसलाई चाहिँ राष्ट्रियताको मुद्दामा सरसरी हेर्दाखेरि सबभन्दा ठुलो समस्या भनेको सीमाको समस्या छ, होइन? नेपाल भारतको सीमा चाहिँ मिचिरहेको अवस्था छ। भारतको प्रधानमन्त्री नेपालमा आएर सहमति गरेर जति सक्दो छिटो चाहिँ सीमाको समस्या समाधान गर्नुपर्छ जस्तो मलाई लाग्छ।
सकारात्मक रूपमै लिनुपर्छ, होइन? चाहिँ एउटा भारतको प्रधानमन्त्री नेपालमा आउँदा दुई देशको पुरानो चाहिँ सम्बन्ध, एउटा छिमेकी राष्ट्र, होइन, एउटा राम्रो नेपालको हितको लागि अब यहाँको हाम्रो नेता भनौँ न हाम्रो प्रधानमन्त्रीले सकारात्मक किसिमको चाहिँ भोलि भविष्यको लागि निर्णय गर्यो भने त राम्रै कुरा हो, त्यसलाई अब राम्रै रूपमा लिनुपर्छ।
नेपाललाई सहयोग गर्ने भारतीय प्रधानमन्त्री गरेपछि राम्रै लाग्छ,
यसलाई चाहिँ सकारात्मक रूपमा लिनुपर्छ। किनभनेदेखि अब विभिन्न किसिमका सन्धि सम्झौताहरू हुन्छन्, होइन, विकास निर्माणका कार्यहरू गर्नको लागि विभिन्न किसिमका योजनाहरू हुन्छन्, त्यसको लागि कार्यान्वयन गर्नको लागि एक पक्ष र अर्को पक्ष बिच सम्झौता गर्न अनिवार्य हुन्छ। त्यही कारणले उहाँकै लगभग सकारात्मक लाग्छ मलाई।
हामीसँग खेल खबरसँगै अन्य खबरहरू पनि बाँकी नै छन्। अहिलेलाई भनियो अर्को विश्राम।
सबैको मन सुने रेडियो भेरी एफएम।
तपाईँ अहिले सबैको मन सुने रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले राष्ट्रिय खबरसँगै अन्य खबर प्रस्तुत गर्यौं। अब बाँकी खबर। जिल्ला घरेलु तथा साना उद्योग विकास समिति सल्यानले जिल्लामा 460 नयाँ उद्यमी उत्पादन गर्ने भएको छ। जिल्लामा उद्यमीहरूको संख्यामा वृद्धि गरी आय आर्जनमूलक व्यवसाय सञ्चालनमा टेवा पुर्याउने उद्देश्यले जिल्लामा विभिन्न सिप विकास तालिम शुरू भएका छन्। यसै आर्थिक वर्ष 2074-75 जिल्लाका 460 नयाँ उद्यमी उत्पादन गर्ने लक्ष्यका साथ विभिन्न सिप विकास तालिम शुरू गरिएको छ। जिल्ला घरेलु तथा साना उद्योग विकास समिति सल्यानले आर्थिक सहयोग र डेभलपमेन्ट सोसाइटी नेपाल सल्यानको आयोजनामा सल्यानका विभिन्न स्थानमा सिप विकास तालिम सुरु भएका छन्।
भेरी खबरमा अब लागौँ एउटा विदेशको खबरतर्फ। उत्तर कोरिया आफ्नो परमाणु अस्त्र प्रत्याग गर्न सहमत भए अमेरिकाले उसको आर्थिक विकासमा सघाउने जनाएको छ। अमेरिकी विदेश मन्त्री माइकल पोम्पेले दक्षिण कोरियालीसँग मिलेर उत्तर कोरियामा समृद्ध हासिल गर्नका लागि सघाउन अमेरिका तयार रहेको बताउनु भएको छ। यी दुई देश बीचमा पछिल्लो समय केही टकराव देखिए पनि त्यसको लागि अमेरिकाको सहयोगको लागि आफू सहयोग गर्न तयार रहेको बताउनु भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र किम बीच जुन 12 सिङ्गापुरमा शिखर बैठक हुने तय भएको छ। उत्तर र दक्षिण बीचमा अप्रिलमा महत्त्वपूर्ण वार्तापछि ट्रम्प र किम शिखर बैठक गर्न सहमत हुनुभएको हो। उत्तर र दक्षिण कोरियाबीच हालै सम्पन्न शिखर बैठकमा कोरियाली प्रायद्वीपलाई प्रमाणिक अस्त्रबाट मुक्त पार्न मिलेर काम गर्ने सहमति समेत भएको छ।
र भेरी खबरको अन्त्यमा अब केही खेल खबर। कर्णाली प्रदेशको राजधानी सुर्खेतमा हुने कर्णाली प्रिमियर लिग केपिएलको खेल तालिका सार्वजनिक गरिएको छ। जेठ 3 गतेदेखि सुरु हुने प्रतियोगिताको उद्घाटन खेल भेरीगङ्गा स्पोर्ट्स क्लब र टिकापुर क्रिकेट क्लब बीच हुने भएको छ। प्रतियोगितामा त्रिभुवन आर्मी क्लब, रूपन्देही 11, महाकाली क्रिकेट क्लब, काठमाडौँ क्रिकेट ट्रेनिङ सेन्टर, एबिसी क्लब, धनगढी क्रिकेट एकाडेमी, रोयल राइजिङ क्रिकेट क्लब, मध्यपश्चिम क्रिकेट क्लब, भेरीगङ्गा स्पोर्ट्स क्लब र टिकापुर क्रिकेट क्लब गरी 10 टिमको सहभागिता रहने भएको छ। त्रिभुवन आर्मी क्लबका विनोद भण्डारी, रूपन्देही 11का शक्ति गौचन, महाकाली क्रिकेट क्लबका प्रदीप एरी, धनगढी क्रिकेट एकाडेमीका भुवन कार्कीले कप्तानी सम्हाल्नुहुने भएको छ। यस्तै रोयल राइजिङ क्रिकेट क्लबका विवस गिरी, मध्यपश्चिम क्रिकेट क्लबका शुभेन्दु पाण्डे, भेरीगङ्गा स्पोर्ट्स क्लबका लोकेन्द्र विक, काठमाडौँ क्रिकेट ट्रेनिङ सेन्टरका भने सञ्जय बस्नेत र एबिसी क्लब मा रविन्द्र साई तथा टिकापुर क्रिकेट क्लबमा राजन शेरचनको कप्तानी रहने भएको छ। सहभागी टिमलाई दुई समूहमा विभाजन गरिएको छ। समूह एमा त्रिभुवन, टिकापुर, रूपन्देही, भेरीगङ्गा र महाकाली रहेका छन् भने समूह बीमा काठमाडौँ, मध्यपश्चिम, रोयल राइजिङ र एबिसी तथा धनगढी रहेका छन्। बन्धु विकास बहुद्देश्य सहकारी संस्था सुर्खेतको आयोजना र रुसलानको मुख्य प्रायोजन गर्ने प्रतियोगिताको विजेताले भने 3,00,000, उपविजेताले 1,50,000 रुपियाँ पुरस्कार सहित नगद हात पार्ने भएको छ। प्रत्येक खेलको म्यान अफ द म्याचले भने 2,500 रुपियाँ तथा प्रतियोगिताको उत्कृष्ट खेलाडीले भने 25,000 र उत्कृष्ट बलर तथा ब्याट्सम्यानले 10,000 रुपियाँसहित ट्रफी प्राप्त गर्ने प्रतियोगिताका संयोजक रेशम शाहीले बताउनु भएको छ। कर्णालीमा अहिलेसम्मकै सर्वाधिक पुरस्कार राशिको प्रतियोगिता आयोजना हुन लागेको हो।
खेलकै अर्को प्रसङ्गमा इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटमा आज पनि दुई खेल हुँदैछ। दिउँसो 4:15 पुणेमा हुने खेलमा सनराइजर हैदराबाद र चेन्नई सुपर किङ्स भिड्ने भएका छन्। 18 हैदराबाद शीर्ष स्थानमा कायम रहँदै प्लेअफमा स्थान सुनिश्चित गरिसकेको छ भने चेन्नई 14 दोस्रो स्थानमा छ। यस्तै राति 8:15 हुने अर्को खेलमा घरेलु टोली मुम्बई इन्डियन्स र राजस्थान रोयल्स भिड्ने भएका छन्। मुम्बई 10 साथ 6 स्थानमा छ भने राजस्थान पुछारबाट तेस्रो स्थानमा छ। यस्तै कोलकाता नाइट राइडर्सले किङ्स इलेभेन पन्जाबलाई 31 रनले हराउँदै महत्त्वपूर्ण 2 थपेको छ। 246 रनको ठूलो लक्ष्य पाएको पन्जाबले 8 गुमाएर 214 रन मात्र बनाएपछि कोलकाताले 31 रनको विजय हासिल गर्न सफल भएको हो। जितपछि कोलकाता 12 सहित तालिकाको 14 स्थानमा छ भने 11 खेलबाट 12 बनाएको पन्जाब तालिकाको तेस्रो स्थानमा छ। यस्तै हिजो नै भएको अर्को खेलमा रोयल च्यालेन्जर्स बेङ्गलोरले दिल्ली डेयर डेभिसलाई 5 पाखा लगाएको छ। पहिला ब्याटिङ गरेको दिल्लीले निर्धारित 20 ओभरमा 4 गुमाएर 181 रनको एक फल तयार पारेको थियो। 182 रनको लक्ष्य पाएको बेङ्गलोरले 19 ओभरमा 5 गुमाएर भेटायो। जितसँगै बेङ्गलोर 8 साथ पुछारबाट दोस्रो स्थानमा छ भने दिल्ली प्लेबाटै बाहिरिसकेको छ। खेल खबरसँगै अहिलेलाई बिहानको भेरी खबरको समय सकियो। जानु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
सुर्खेतलाई आज पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गरिँदै 95% बालबालिका पूर्ण खोपको पहुँचमा रहेको जिल्ला जनस्वास्थ्य कार्यालयको दावी।
चालु आर्थिक वर्षको 10 जिल्ला प्रहरी कार्यालय सुर्खेतमा 131 आपराधिक मुद्दा दर्ता, लागु औषधको प्रयोग जटिल बन्दै।
लोड सेडिङ र लो भोल्टेजले नेपालगञ्जवासी सास्ते खेप्न बाध्य, 1 भन्दा बढी विद्युत कटौती।
र कर्णाली प्रिमियर लिगको खेल तालिका सार्वजनिक, पहिलो खेलमा भेरीगङ्गा र टिकापुर भिड्ने, आइपिएलमा आज पनि 2 हुने। हवस् त तपाईँ हाम्रो भेट अहिले 8 बजेको भेरी हाइलाइट्समा हुने नै छ। ताजा समाचार अनि स्वस्थ मनोरञ्जनको लागि रेडियो भेरीकै साथमा रहनुहोला। बिहानको भेरी खबरबाट डिलु रावत र मधुबन विशी बिदा हुन्छौँ। नमस्ते।